SBS नेपालीमा तपाईलाई स्वागत छ। हामीसँग आफ्नो सम्बन्ध गाँस्नुहोस्। अस्ट्रेलियाली समाचार र थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरू नेपाली भाषामा सुन्नुहोस्। प्रत्यक्ष रेडियो प्रसारण र हाम्रा पोडकास्टहरू मार्फत समुदायका गतिविधिहरू बारे जानकार रहनुहोस्। तपाई जहाँ भए पनि घरको आभास पाउन SBS रेडियो एप आजै डाउनलोड गर्नुहोस्।
SBS नेपाली मोबाइल अनलाइन र रेडियोमा
तपाईको समुदाय तपाईको कुराकानी SBS नेपाली।
कोभिड 19 महामारीको समयमा समुदायका विभिन्न पक्षलाई पारेको प्रभावकै बारेमा भिक्टोरियामा पनि एक अध्ययन भएको छ। तमु समाज भिक्टोरियाको पहलमा गरिएको यस अध्ययन प्रतिवेदन आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ। यसै सम्बन्धमा कुरा गर्न यति बेला उक्त अध्ययनको संयोजन गर्नुभएका मोहन गुरुङ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मोहनजी, स्वागत छ यहाँलाई SBS रेडियोको नेपाली कार्यक्रममा।
थ्याङ्क्स फर हाभिङ मी। पहिलो कुरा त यो हाम्रो कोरोना भाइरसको यो अवस्थामा चाहिँ गुरुङ समुदाय भिक्टोरियामा कसरी बसिरहेछ, कस्तो अवस्थामा छ, कस्तो असर परिरहेछ भन्ने अध्ययनको मुख्य उद्देश्य थियो त्यो अध्ययन गर्ने। त्यसपछि साह्रै मर्कामा परेका समूहहरूलाई चाहिँ हामीले प्रोजेक्टहरू मार्फत अथवा समुदायको उपलब्ध साधन स्रोत मार्फत चाहिँ सामान्य सहयोगहरू गर्ने भन्ने उद्देश्यले यो अध्ययन गरिएको थियो।
हजुर, अनि अब के आज आज उक्त अध्ययनको फाइन्डिङ्सहरू अथवा प्रतिवेदन चाहिँ सार्वजनिक गर्नुभएको हो? एउटा कार्यक्रम भर्खर सकिएको होला है?
हजुर, भर्खर अझै कम्प्लिटली सकेको छैन, तर करिब करिब अन्तिममा छौँ हामी। अहिले चाहिँ यो त्यो अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको हो आज चाहिँ खास गरेर। प्लस यो हाम्रो एसएसएन एक्ट भन्ने प्रोजेक्ट थियो, त्यसमा संलग्न स्वयंसेवकहरूलाई चाहिँ एप्रिसिएसन गर्ने उनीहरूको योगदान कदर गर्दै।
कस्तो प्रोजेक्ट, के प्रोजेक्ट थियो, के सम्बन्धमा थियो?
त्यसमा चाहिँ यो हाम्रो कोभिडबाट समुदायलाई कसरी बचाउने भनेर हामीले एउटा प्रोजेक्ट एसएसएन एक्ट भन्ने प्रोजेक्ट थियो, त्यो अन्तर्गत नै हो हामीले यो रिसर्च गरेको पनि, एउटा एक्टिभिटी रिसर्च थियो। अर्को चाहिँ हामीले कोभिड समुदायलाई कोभिडबाट कसरी बचाउने भनेर विभिन्न कोभिड सेफ सामग्रीहरू बाँडेको थियो 300 घरधुरीलाई, घर परिवारलाई त्यो। अनि एकदम खाद्य समस्यामा रहेको खास गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरू अनि लो इन्कम फ्यामिलीहरूलाई चाहिँ हामीले फुड रिलिफ सामग्रीहरू प्रोभाइड गराएको थियो। आइसोलेसनमा बसेकोहरू उहाँहरूलाई चाहिँ 200 घरहरूलाई चाहिँ त्यो खाद्य सामग्री वितरण गरेको थियो। त्यो बाहेक पनि अब भ्याक्सिन अवेरनेस सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको थियो, मेन्टल हेल्थको करियर नेटवर्किङको त्यो वर्कसपहरू हामीले चलाएको थियो विभिन्न टार्गेट ग्रुपहरूलाई फोकस गरेर। त्यो चाहिँ एसएसएन एक्ट प्रोजेक्ट अन्तर्गत थियो। त्यही प्रोजेक्टमा संलग्न भएको स्वयंसेवकहरूलाई चाहिँ आज उनीको योगदानको कदर गरेर भोलिन्टियर डे मनाएको थियो।
ए, अनि अब त्यो अध्ययनको बारेमा नै कुरा गरौँ। अब त्यो उक्त अध्ययनमा त तपाईँ आफै पनि प्रत्यक्ष संलग्न हुनुभयो होइन? के कस्तो फाइन्डिङ्सहरू चाहिँ पाइयो, कि अब के पाउनुभयो, यो गुरुङ समुदायमा कस्तो प्रभाव परेको रहेछ कोरोना संक्रमणको? अब धेरै टेक्निकल भन्दाखेरि पनि अब सरसर्ती हेर्दाखेरि चाहिँ अलिकति तपाईँहरूलाई चाहिँ अलिकति कन्सर्निङ लाग्ने खालको अथवा अलिकति राम्रो कुरा पनि के कस्तो पाउनु भयो भनेर पनि बताइदिनुहोस् न।
यो पहिलो कुरा त यहाँ अब गुरुङहरू कति छ, के कस्तो अवस्थामा छ भन्ने कुरा थाहा थिएन। त्यो हिसाबले हामीले यो पहिलोचोटि गर्न लागेको, त्यो मात्रै होइन, यो खास गरेर कार्ल कम्युनिटीहरूमा, इमिग्रेन्ट कम्युनिटीहरूमा कोभिडले कस्तो असर गरेको छ भने त्यस्तो खालको अध्ययन पनि नभएको पाइयो। त्यो हिसाबले चाहिँ हामीले त्यो अध्ययन गरेको थियो। त्यसमा चाहिँ हामीले चारवटा क्षेत्रहरू हेरेको थियो, खास गरेर स्वास्थ्य, खाद्य सुरक्षा, वेलफेयर र लाइभलीहुड, जीविकोपार्जन भन्छ होइन, यो चारवटा सेक्टरमा 20 सूचकहरूमा हेरिएको थियो, प्रयोग गरेको थियो र अनलाइन सर्वे गरेको थियो हामीले। त्यो अन्तर्गत चाहिँ हामी मुख्य फाइन्डिङ चाहिँ के हो भने, अनि त्यो चारवटा सेक्टरको 20 सूचकमा रहेर हामीले स्कोरिङ गरेर विभिन्न घरधुरीलाई, रेस्पोन्डेन्टहरूलाई चाहिँ चारवटा क्याटेगोरीमा विभाजन गरेको थियो। एउटा चाहिँ कम जोखिममा रहेको घरधुरी भयो, अनि अर्को चाहिँ मध्यम जोखिममा, तेस्रो चाहिँ उच्च जोखिममा, र चौथो चाहिँ अति उच्च जोखिममा रहेको घर परिवार भनेर ऱ्याङ्किङ गरेको थियो, क्याटेगोरी गरेको थियो। त्यसमा के पाइयो भने अब गुरुङहरू चाहिँ यो भिक्टोरियामा बसोबास गर्ने एक तिहाई गुरुङहरू चाहिँ एकदम अति उच्च जोखिममा रहेको पाइयो ओभरअल रूपमा। त्यसमा चाहिँ अब स्वास्थ्यको हिसाबमा, स्वास्थ्य क्षेत्रमा, अनि जीविकोपार्जनको क्षेत्रमा, फुड सेक्युरिटीको क्षेत्रमा, वेलफेयरको क्षेत्रमा, जस्तो स्वास्थ्यको क्षेत्रमा हामीले कसरी हरेक क्षेत्रमा पाँच पाँचवटा इन्डिकेटरहरू सेलेक्ट गरेका छौँ। जस्तो अब स्वास्थ्यको क्षेत्रमा फर एक्जाम्पल भ्याक्सिनेसनको उसको स्ट्याटस के छ, है कस्तो अब एक्सपोजर साइडमा काम गर्छ कि गर्दैन, ऊ हाई रिस्क उसको काम गर्ने क्षेत्र कतिको हाई रिस्क छ एक्सपोजरको हिसाबले त्यो, होइन। अनि त्यस्तै कि विभिन्न किसिमको क्राइटेरियाहरू, अब खाद्य सुरक्षाको हिसाबले उसको इन्कम अनुसार फुड बिलमा उसको इन्कम र फुड बिलको रेसियोहरू कस्तो छ, होइन, ऊ कतिको फुड सेक्योर छ भन्नु। अनि लाइभलीहुडको हिसाबले चाहिँ उसले चाहिँ यो कोरोनाको हिसाब महामारीमा चाहिँ जागिर उसको गयो कि गएन, जब लस भयो कि भएन, बिजनेस क्लोज भयो कि भएन, होइन, त्यस्तो खालको, अनि उसको इन्कम लेभल के छ, त्यो सबै यस्तै खालको विभिन्न इन्डिकेटरहरूमा मापन गरेको थियो। र त्यो रेस्पोन्डेन्टलाई चाहिँ हामीले स्कोरिङ हरेक इन्डिकेटरको हरेक क्वेसनको मार्क्स दिएर स्कोर गरेको थियो, होइन, स्कोर गरेर अनि ओभरअल क्याटेगोरी चाहिँ उसको जुन टोटल स्कोर गरेर ओभरअल कुन क्याटेगोरीमा जान्छ, उच्च जोखिम, मध्यम जोखिम, कम जोखिम, यसरी चाहिँ उसको क्याटेगोराइज गरेको थियो।
हजुर, अब यो अब जोखिममा रहेकाहरूको लागि अब त्यो डिटेलमा जान अलिकति समयले पनि साथ नदेला, होइन, अब जस्तै अब ती जोखिममा रहेकाहरूको लागि चाहिँ अब के हुन्छ योजना अथवा के गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि केही तपाईँहरूको प्लानिङ केही छ?
जोखिममा भएकोलाई चाहिँ हामीले यो अहिले भिक्टोरियन सरकारबाट हामीले करिब $50,000 आर्थिक सहयोग अनुदान पाएको थियौँ प्रोजेक्टको लागि, र समुदायले 11,000 गरेर झन्डै 61,000 हामीले एउटा परियोजना चलाएको थियौँ। त्यसमा चाहिँ हामीले के गरेका थियौँ भने यो खाद्य सुरक्षा असुरक्षित समुदायलाई चाहिँ हामीले इमर्जेन्सी फुड रिलिफहरू वितरण गरेको थियो। हेल्थ अवेरनेसको हेल्थ भल्नरेबल सेक्टरहरूमा, हेल्थ भल्नरेबल सबहरूमा उनीहरूलाई लक्षित गरेर हामीले चाहिँ भ्याक्सिनेसन अवेरनेस सम्बन्धी सामग्रीहरू वितरण गर्ने, पर्चाहरू गुरुङ भाषामा बनाएर पर्चाहरू बाँड्ने, अनि भ्याक्सिन अवेरनेस भिडियोहरू बनाएर प्रचार प्रसार गर्ने, जहाँ उनीहरूको त्यो हेल्थ भल्नरेबिलिटी चाहिँ रिड्युस गर्न सकियोस्, होइन, त्यस्तो खालको कार्यक्रमहरू गरेको थियो। अनि लाइभलीहुड जोखिममा भएको खास गरेर युवाहरू, विद्यार्थीहरू, उनीहरूलाई लक्षित गरेर के गरेका थियौँ भने हामीले करियर नेटवर्किङको वर्कसपहरू चलाएको थियौँ, ताकि उनीहरूलाई चाहिँ अस्ट्रेलियन जब मार्केटमा प्रवेश गर्नलाई सहज होस्, होइन, उनीहरूको जीविकोपार्जनमा टेवा पुर्याउन सकियोस्, होइन, उनीहरूको लाइभलीहुड सेक्योर होस् भनेर त्यस्तो खालको एक्टिभिटीहरू हामीले यो परियोजना अन्तर्गत चाहिँ सञ्चालन गरिएको थियो। अहिले भविष्यमा पनि यति अहिले चाहिँ थोरै मात्रै गर्न सक्यो, तर यो अध्ययनले चाहिँ यो क्षेत्रमा चाहिँ समुदायले फोकस गर्नुपर्छ है आगामी योजना निर्माण गर्दाखेरिमा भनेर एउटा चाहिँ रिकमेन्डेसनहरू दिएको छ। त्यो अनुसारले समाजले चाहिँ आगामी योजनाहरू बनाउन सहयोग पुर्याउँछ, प्लस भिक्टोरियन सरकारलाई, अस्ट्रेलियन सरकारलाई पनि मल्टिकल्चरल कम्युनिटीमा यस्तो खालको समस्या रहेछ र उनीहरूलाई चाहिँ सहयोग गर्नलाई यस्तो खालको प्रोग्रामहरू डिजाइन गर्नुपर्ने रहेछ भन्ने, उनीहरूलाई पनि यो योजना निर्माण गर्नमा सहयोग हुन्छ भन्ने हामीले आशा लिएको छ।
हस्, धेरै धेरै धन्यवाद तपाईँलाई मोहनजी यो जानकारीको लागि, यो कुराकानीको लागि। र उहाँ हुनुहुन्थ्यो मोहन गुरुङ, तमु समाज भिक्टोरियाको पहलमा चाहिँ भएको एक अध्ययनको सम्बन्धमा हामीलाई जानकारी गराउँदै।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।